नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। कार्यक्रम बदलिन्दो नेपालमा आज हामी खास गरी पछिल्लो शेयर बजारको परिस्थितिका बारेमा कुराकानी गर्छौं। हामीसँग लगानीकर्ता संघमा सल्लाहकार समेत रहिसक्नुभएका नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारजी हुनुहुन्छ। स्वागत छ यहाँलाई। सुरुमा
धन्यवाद।
सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरिरहेका बेला शेयर बजार ओह्रालो बाटोमा किन होला यति बेला?
यसको विभिन्न कारणहरू छन्। त्यसमा एउटा कारण के भन्दाखेरि सेबुनले लगानीकर्ताहरूलाई 2075 सालदेखि प्यान कार्ड लगाउँछु भनेर एउटा जुन कुराहरू निकाल्नुभयो त्यो पनि कारण हुन सक्छ। अर्को कारण ब्याज जुन एउटा घट्ने हल्ला भयो, इन्ट्रेस्ट रेटहरू त्यो अहिलेसम्म घटे छैन। तर बैंकरहरूसँग मैले कुरा गर्दाखेरि, एउटा रेस्पोन्सिबल पर्सन भएर विभिन्न बैंकरहरूसँग कुरा गर्दाखेरि, आउने फर्स्ट क्वार्टरको त्यसपछि ब्याज रेट 1-2% घट्छ, यो कुराहरू भयो। त्यसपछि चाहिँ बजारमा विभिन्न नकारात्मक बजार भाउ घटाउनेहरू पनि सेयर बेचिसकेकाहरू अलिकति बजार भाउ घटाउन पायो भने उनीहरूले सस्तोमा किन्न पाइन्छ भनेर बेचेर बसेकाहरू केही 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 सीमित व्यक्तिहरू बजार घटाउन खोजिरहेछन्। आजभोलि विभिन्न अनलाइन मिडियाहरू छ, पोर्टलहरू छ, विभिन्न 150 जना लगानीकर्ताहरू फोरम बनाएर आफू त्यसमा मेम्बर बनेर लेखिराखेको हुन्छ। त्यसमा के भइरहेछ भने एउटा सानो कुरा लिएर त्यसलाई नकारात्मक रूपमा राख्ने, जस्तै फर एक्जाम्पल तपाईँको नेप्सेको जिएमको कुराहरू आयो, उहाँ धेरै लिङ्गरिङ पनि भयो। नेप्सेको जिएम धेरै लिङ्गरिङ गर्दाखेरि पनि एउटा नकारात्मक प्रभाव पर्यो। त्यसमा पनि अब हामीले पुँजी बजारको धेरै जसो मान्छेले खोजेको चाहिँ उहाँलाई हाम्रो मनोज गेवालीलाई खोले खो आउँछ भन्ने जस्तो विचार गरेको थियो, तर आइदिनुभयो रामचन्द्र साउजी आइदिनुभयो। अब उहाँको अलिकति के छ भने नकारात्मक प्रचार प्रसार भएकोले पनि अहिले पुँजी बजारमा त्यो भएको हो। तर यसलाई म के भन्छु भने नेप्सेको जुन जिएम आउनुभयो रामचन्द्र साउजी, हामीले कुन रूपमा हेर्नुपर्छ, नेगेटिभमा पनि पोजिटिभ हेर्ने बानी गर्नुपर्छ। जस्तै तपाईँको नेपाल बैंक लिमिटेडमा त्यहाँको सिओको रूपमा रविन्द्र प्रताप शाहजी आउनुभयो, उहाँ पनि सरकारी नियुक्ति नै भएर आएको हो, सरकारबाटै त्यो भएर आएको हो। उहाँको गुडविलहरू त्यति पहिला त्यो बेला राम्रो थिएन, उहाँको मतलब उहाँ नेपाल बैंकमा आएर काम गर्न सक्लान् भने जस्तो धेरै मान्छेले नकारात्मक प्रचार गरे। तर उहाँ नेपाल बैंक लिमिटेडमा आएर त्यत्रो डुबेको बैंकलाई अहिले तपाईँको कहाँको कहाँ पुर्याइदिनु भयो, अहिले वान अफ द टप बैंकमा हुन्छ त्यो नेपाल बैंक इपिएसमा, अर्निङ पर सेयरमा। त्यस कारणले हामीले नकारात्मक कुरा गरेर मात्र हुँदैन, जो मान्छे आयो उहाँले काम गर्ने मौका दिनुपर्छ। उहाँको काम कारवाही हेरेर पुँजी बजारले राम्रो काम गर्यो भने हामी चाहिँ के भन्छ त्यो हिसाबले हामी लेखाजोखा गर्ने हो। अहिले नै नकारात्मक प्रचार गरेर पुँजी बजार घटाउनको लागि बाहना धेरै भयो कि, त्यसमध्ये यो पनि हो।
नेप्सेका जीएम फेर्ने नफेर्ने कुराले, अर्थात् चाहिँ परिवर्तन गर्ने कुराले पनि नेप्से परिसूचकमा यत्रो ठूलो उतार चढाव पाउँछ?
हजुर, एउटा कारण त अपेक्षाको अपेक्षा हाम्रो पूरा भएन, तर हामी चाहिँ उहाँप्रति नकारात्मक छैनौँ। म चाहिँ एउटा सकारात्मक सोच राखेर हिँड्ने व्यक्ति हो। मलाई के लाग्छ भने इट डिपेन्ड्स अन उहाँको जुन एउटा अहिले यो नेप्सेको जिएम भएर आउनुभयो, मलाई लाग्छ उहाँले अहिले आउने बित्तिकै घोषणा पनि म यो काम गर्छु भनेर गर्नुभयो। हामी केही दिनपछि हाम्रो नेपाल इन्भेस्टर फोरमबाट हामीले उहाँलाई गएर स्वागत पनि गर्छौँ र आफ्नो एउटा कार्यतालिका पनि राख्छौँ। हामीले उहाँसँग हातेमालो गरेर एउटा समन्वय बनाएर हाम्रो, किनभने नियामक सङ्घ हो, उहाँ नियामक हो, हामी नियामकसँग एकदम हात मिलाएर हातेमालो गरेर देशको पुँजी बजारको विकासको लागि हामी काम गर्छौँ। अब यसमा के छ भन्दाखेरि, तपाईँले जुन सोध्नुभयो किन एउटा उहाँ एउटा जिएमले गरेर यो पुँजी बजारमा यत्रो ठूलो असर पर्नु भनेको कारण के हो भन्दाखेरि, यो धेरै ग्याप भयो। सीताराम थपलिया सर चाहिँ उहाँको टाइम सकेर, पिरियड सकेर उहाँ त्यो रिटायर हुनुभयो। रिटायर भएपछि जुन एउटा इमिडिएटली आउनुपर्ने, अब यो राजनीति वातावरण पनि कस्तो छ भने हामी कहाँ स्थिर छैन, राजनीति ध्रुवीकरण पनि भइरहेछ, राजनीति स्थिर छैन। यो कारणमा के भयो भन्दाखेरि अलिकति अब विभिन्न जुन विभिन्न मान्छेले अप्लाई गरे थिए जसले उहाँहरूमध्ये अब धेरै कारणहरूले लेट भयो, होइन लेट भयो, सरकारी नियुक्तिले लेट गर्यो। लेट गर्दाखेरि के भयो भन्दाखेरि बजारमा अब नेप्से भनेको हाम्रो बजारको पुँजी मेरुदण्ड हो, मेरुदण्ड स्पाइनल कर्ड अथवा हाम्रो त्यो भएकोले उहाँहरू चाहिँ उहाँहरू नियुक्ति लेट गर्दाखेरि किन भनेर बजारमा हुँदाखेरि अब यो फलाना आउन थाल्यो अनि स्पेकुलेसन हुन थाल्यो कि यसो हुँदाखेरि बजारमा नकारात्मक प्रभाव परेकै हो। अर्को नकारात्मक प्रभाव परेको कारण के हो भन्दाखेरि हाम्रो अनलाइनको काम सुरु छ, नेप्सेले यो वाईको कम्पनीलाई अनलाइन गरिदेऊ भनेर आएछ। अनलाइन भनेको पुँजी बजारको लागि एउटा मुटु नै हो, त्यो भयो भने पुँजी बजार धेरै राम्रो हुन्छ, धेरै सप्रिन्छ, चलखेलहरू कम हुन्छ, हल्ला सल्लाहहरू कम भएर जान्छ। अनलाइनले के हुन्छ भन्दाखेरि सबै एउटा अर्गनाइज तरिकाले इन्टरनेसनल स्ट्यान्डर्डले काम हुन थाल्छ, त्यसमा ब्रोकरहरूको अरूहरूको चलखेल धेरै कम हुन जान्छ। अनि त्यसमा चाहिँ लगानीकर्ताहरू के हुन्छ भने क्रस बोर्डर प्र्याक्टिस पनि हुन्छ, अनलाइन आयो भने एनआरएनको पनि काम बढ्न सक्छ। अनलाइन आएर एउटा ब्याङ्किङ सेक्टरलाई तपाईँले लाइसेन्स दिइदियो भने, ब्याङ्किङ ब्रोकरको लाइसेन्स दिइदियो भने हाम्रो नेपालको पुँजी बजारमा जुन छन् अहिले 10-11 लाख डिमाटमा दर्ता छन्, तपाईँको काठमाडौँभित्र मात्र हो यो, काठमाडौँ बाहिर तपाईँको यो अनलाइन गएर ब्याङ्कहरूले लाइसेन्स दिइदियो भने नेपाल अधिराज्यभरि काम गर्न पाउँछन्, नेपाल अधिराज्यभरि सेयरहरू लिलामी हुन सक्छ। अहिले काठमाडौँ मात्र केन्द्रित छ, अहिले 41 ब्रोकरहरू बोलु बाहिर गएर आरडब्ल्यूएस रिमोट वर्किङ स्टेसनको हिसाबले काम गरिरहेछन्, तर 41 त्यो जहाँ छन् ब्रोकर त्यहीँ जानु पर्यो नि। ब्याङ्क भनेको त एउटा ब्याङ्क 75 जिल्लामा उनीहरूको शाखाहरू हुन्छ, प्लस एउटा जिल्लामा 2-3-4 शाखा हुन्छ भन्दा देश अधिराज्यभरि अब यत्रो 28 कमर्सियल ब्याङ्क छन्। अब यिनीहरूलाई तपाईँको लाइसेन्स दिइदियो भने के हुन्छ भन्दाखेरि सबैले पार्टिसिपेट गर्न पाउँछ, यसमा देश अधिराज्यभरिकै जनताहरूले पार्टिसिपेट गर्न पाउँछन्। र अरू के हुन्छ भन्दाखेरि हाम्रो नेपाल बाहिर बसेको दाजुभाइहरू जुन खाडी कन्ट्रीहरूमा गल्फ कन्ट्रीहरूमा विभिन्न काम गरिरहेछन् उहाँहरूले पनि अवसर पाउँछन्। हाम्रो देशै रेमिटेन्स चलिरहेछ भने अहिले यो पुँजी बजार $20 बिलियन भन्दाखेरि 20 खर्बको मार्केट हो अहिले, तर यो अनलाइन भइदियो र ब्याङ्कलाई कमर्सियल ब्याङ्कको कमर्सियल ब्रोकरको लाइसेन्स कमर्सियल ब्याङ्कले ब्रोकरको लाइसेन्स पाइदियो भने तपाईँको यो कति गुणा बढ्छ हामी कल्पना गर्न सक्दैनौँ। त्यसकारणले यो नेप्सेको जिएम त्यो नियुक्त नहुँदाखेरि अनलाइन ढिलासुस्ती भइरहेछ, त्यस कारणले त्यो पनि बजारले ठूलो नकारात्मक कुराहरू हो। यो
यसमा अहिलेको राजनीतिक परिवर्तनको कुरा पनि गर्नुभयो यहाँले, तर स्थानीय तहको निर्वाचन हुने बेला चाहिँ शेयर बजार 81 उक्लिएको थियो, लाभांश वितरणको बेला शेयरको खरिदको चाप पनि बढ्नुपर्ने राजनीतिक कुराले पनि अलिकति प्रभावित बनाएको भनौँ भनेदेखि अब विस्तारै देश चाहिँ निर्वाचनबाट जनप्रतिनिधिहरू चयन हुन्छ। खासमा राजनीतिले चाहिँ कसरी प्रभावित बनायो यो अहिले?
यो कुनै पनि देशको पुँजी बजारलाई राजनीतिले प्रभाव पारेकै हुन्छ। हामीले यसलाई पुँजी बजारले एकदम सेन्सिटिभ भन्छौँ, होइन सेन्सेक्स सेन्सिटिभ हुन्छ। यो पुँजी बजारमा राजनीतिक चेन्ज फेन्जले उथलपुथल मचाउन सक्छ। अब हामी कहाँ के भइरहेछ भने यो जुन एउटा स्थानीय चुनावहरू भयो, वडा सदस्य लगायत अध्यक्ष मेयर उपमेयर लगायत सबै भयो, फेरि अहिले चुनाव हुनेवाला छ हाम्रो मान्यजीहरूको, होइन धेरै राम्रो कुरा, सकारात्मक कुरा हो। यसले के हुन्छ भने स्थानीयले पावर पायो, स्थानीय निकायले पावर पायो र उनीहरूले पैसा पनि खर्च गर्छन्, त्यो पैसा ब्याङ्किङ थ्रु च्यानलमै आउँछ र त्यो पुँजी बजारलाई धेरै राम्रो हुन्छ, लिक्विडिटी बढ्छ, लिक्विडिटी क्रन्चहरू जुन अहिले कम भइरहेको थियो सबै बढेर जान्छ, राम्रो हुन्छ। राम्रो भएपछि के हुन्छ भन्दाखेरि ब्याज रेट कम भएर जान्छ, जुन ब्याज रेट अहिले 13-14% लिइरहेछन्, 2-3% मजाले 10% भित्र हुन्छ यो ब्याज रेटहरू। अब यो आउने टाइममा आयो, यो फर्स्ट क्वार्टरपछि आउँछ। तर यहाँ के भइदियो भने राजनीति यो चुनाव सुनावहरू गर्दाखेरि सबैजना सकारात्मक थिए, तर के भइदियो भने ध्रुवीकरण भयो नि, एउटा तपाईँको कम्युनिस्ट पार्टीहरूको एउटा ध्रुवीकरण र एउटा प्रजातान्त्रिक पार्टीको ध्रुवीकरण। अब यसबाट के देखियो भन्दाखेरि यो लङ रनमा हेर्ने भने एकदम राम्रो होइन, हामीलाई त एकदम राम्रो लागिरहेछ, यो हुनुपर्ने पनि यही हो। डेभलप कन्ट्रिजमा एडभान्स कन्ट्रिजहरूमा दुईवटा पार्टी मात्र हुन्छ, हामी कहाँ यो मसरुमिङ जस्तो छरेर बसेको पार्टीहरू, हामीले यो वास्तवमा भन्यो भने यहाँ नेताहरूले पनि थाहा छैन कतिवटा पार्टी छ भनेर। तर यो थ्रेस होल्ड गरिदियो भने त अहिले त 3% मात्र थ्रेस होल्ड गरेछ, 5% गरिदियो भने तिनवटा पार्टी बस्ला भने मतलब के भनेर थ्रेस होल्डमा पनि उनीहरू जान चाहँदैन, उनीहरू पनि छिड्किहाल्छन्। अब अहिले के भयो भन्दाखेरि अहिले जुन चुनाव भयो अचानक चुनावबाट के मेसेज पायो भने त्यो 3% पनि लिएर आउन गाह्रो भइरहेछ धेरै पार्टीहरूलाई थ्रेस होल्ड होइन, त्यस कारणले उनीहरूले आफ्नो अस्तित्व जोगी खत्तम हुन्छ पछि हामीले राम्रो हुँदैन। र अहिलेको सिस्टम के हो भने टुक्रो जहिले पनि यहाँ हङ गभर्मेन्टहरू होइन यो 3-4 पार्टी मिलेर एउटा गभर्मेन्ट बनाउने त्यसमा तानातान हुने होइन, कम मान्य भएको पार्टीहरूले बढी त्यो गरिदिने होइन, होइन भने गभर्मेन्टै खस्छ, यो सिस्टम भइरहेछ नि। अब यो ध्रुवीकरणले के हुन्छ भन्दाखेरि तपाईँको एउटा कम्युनिजम र एउटा चाहिँ डेमोक्रेटिक जुन त्यसमा जान्छ यसको दूरगामी एकदम राम्रो प्रभाव पर्छ, हुनै पर्ने हो। तर सर्ट टर्ममा के भइदियो भन्दाखेरि यहाँ गभर्मेन्टै खस्ला भन्ने जस्तो देखियो, बुझ्नु भएन। अहिले बजार पुँजी बजारमा के छ भने अब देउवा सरकारले अब माओवादी निकालेर उहाँ हिँड्नु भन्यो भने त्यहाँ भोटिङ गर्नु पर्यो, भोटिङ गर्दाखेरि कोरम पुगेन भने उहाँको त खस्छ।
अनि सरकार परिवर्तनले शेयर बजारहरूलाई उथलपुथल किन गर्छ?
अब यस्तो हुन्छ, यो तपाईँ कम्युनिस्ट गभर्मेन्ट आएपछि एउटा कस्तो हुन्छ भने पुँजी बजारलाई, पुँजी बजार मेन कस्तो भन्दाखेरि डेमोक्रेटिक तरिकाले चल्ने हो, पुँजी बजारमा कम्युनिस्टहरू आउँदाखेरि अलिकति मान्छेहरूको सेन्सिटिभ भएकोले यो हो। तर तपाईँले हेर्ने हो भने यो जुन नाकाबन्दी भयो, नाकाबन्दीमा ओली सरकार थियो, ओलीजीको सरकार थियो, त्यो बेला त पुँजी बजार घट्दै घटेन, अनौठो छ कि त्यत्रो नाकाबन्दी भयो, कम्युनिस्ट गभर्मेन्ट छ होइन, तर हाम्रो पुँजी बजार घटेन, त्यत्रो पुरा बन्द छ, हामी पेट्रोलको 500 रुपियाँ तिरिरहेछौँ होइन, खानेकुराहरू दैनिक हाम्रो घरआइसी कुराहरू किचनमा हाम्रो सामानहरू घटी बढी भइरहेको जिउ त्यो चलिरहेको थियो, त्यो बेला पनि पुँजी बजार घटेन। तर अहिले के भयो भन्दाखेरि एउटा त ब्याजको कुराहरू भयो, एउटा तपाईँ नेप्सेको जिएममा त्यसमा ढिलाइ सुस्तीको भयो, त्यस कारणले अनलाइनको कुराहरू भयो, त्यसपछि तपाईँको यो नयाँ लगानीकर्ताहरू पनि धेरै बढेछन्। अहिले बढ्दाखेरि उनीहरू नयाँ लगानीकर्ता र सानो लगानीकर्ताहरू जुन छन् उहाँहरू चाहिँ मा धैर्यता छैन, एउटा स्ट्रङनेस एउटा डिटर्मिनेसन छैन, म होल्ड गरेर बस्छु, अलिकति नकारात्मक कुरा भयो भने ए मेरो पुँजी नै डुब्ला भनेर उहाँहरूले चाहिँ त्यो भाउ घटेकोमा पनि आफू घाटा खाएर पनि बेचेर जान्छन्। त्यस कारणले बजार स्थिर भइरहेको छैन, एउटा हल्ला आउने बित्तिकै अहिले पुँजी बजारमा तपाईँको पहिला 1.5-2 लाख मान्छे डिमार्टमा त्यो हाम्रो सेयर होल्डर थियो भने अहिले त 11 लाख त रजिस्टर छन् डिमार्टमा, अझ अनरजिस्टर भन्यो भने त तपाईँको कति छन् कति छन्। तपाईँले एडिबिएल एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्कमा मात्र हाम्रो सेयर होल्डर 2 लाख छन् त्यहाँ, यस अर्थमा 40 लाखदेखि 50 लाख हाम्रो लगानीकर्ताहरू छन्। तर सक्रिय लगानीकर्ता मार्केटमा काम गएर गर्ने यताउता गर्ने 1.5-2 लाख छन्, तर डिमार्टमै 11 लाख छन्। अब यो डिमार्टमा के छ भने 5 लाख 10 लाख यस्तो नयाँ लगानीकर्ताहरू अहिले गएकै विगत 5-6 वर्षभित्रै धेरै लगानीकर्ताहरू बढेपछि उहाँहरूलाई धेरै नलेज छैन सेयर मार्केटको विषयमा, कसैले एउटा नकारात्मक कुरा फैलाइदियो, म्यागजिन पेपरहरूमा आयो, न्युजहरूमा आयो, अनलाइन मिडियाहरू अनलाइन पोर्टलहरूमा आइदियो, साथीभाइहरूले नि केही भनिदियो भने उहाँहरू चाहिँ गभर्मेन्ट खस्न लायो, अब त आकाशै झर्छ भन्ने टाइपको कुराहरू भनिदिन्छन्, भन्दाखेरि उहाँहरू आतेर बेच्छन् र त्यहाँ ठहराउ अलिअलि बजार घट्यो भने उहाँहरू घट्यो भनेर त्यो धमाधम बेच्न थाल्छन्, झन् घट्छ। वास्तवमा त्यो स्ट्यान्ड लिनुपर्ने हो अहिले चाहिँ।
तर यहाँकै भनाइमा त राजनीतिक परिवर्तन मात्र त ठूलो कुरो होइन रहेछ नि, विगतमा त्यत्रो नाकाबन्दी हुँदा र कम्युनिस्ट सरकार हुँदाखेरि पनि खासै पुँजी बजारलाई असर पारेनछ, अनि अहिले देउबाको सरकार परिवर्तन हुने हो कि भन्ने कुराले शेयर बजारलाई यत्रो धेरै उथलपुथल बनाउँछ?
अब यस्तो भयो, यो मात्र कुरा होइन, यो राजनीतिक कुरा एक कारण हो, कारणहरू मैले भने नि एउटा तपाईँको अनलाइनको कुराहरू भयो, नेप्सेको जिएम नियुक्ति हुँदाखेरि अनलाइन आउन ढिला सुस्ती हुन देखियो होइन, त्यसपछि अब जुन जिएम नियुक्ति भयो त्यो पुँजी बजारको जुन लगानीकर्ता साथीहरू छन् उहाँहरूको आफ्नो एउटा जुन मनमा थियो त्यो भएन होइन, नहुँदाखेरि नकारात्मक कुराहरू पर्यो, इन्ट्रेस्ट रेट यो 3 महिना अगाडि नै घट्छ भन्ने कुराहरू थियो त्यो कारणले पनि अलिकति घटेन, अब यो फर्स्ट क्वार्टर पछि डेफिनेटली घट्छ, यो हाम्रो ब्याङ्करहरूसँग कुरा भइरहेछ, यो कुराहरू भयो। र अर्को कुरा के भइदियो भने सप्लाई धेरै भयो, किन सप्लाई धेरै भयो भने ब्याङ्किङहरूको तपाईँको 200 करोडको पहिला पुँजी थियो 3 वर्ष अगाडि, अहिले आएर 800 करोड हाराहारीमा पुग्यो, सप्लाई धेरै भयो तर मार्केटमा त्यो अनुसार पुँजीमा इन्भेस्टमेन्ट गर्नेहरू पुगेनन्, किनभने त्यो अनुसार नेप्से र सेभनले त्यो वातावरण क्रिएट गरिदिएन, बुझ्नु भएन, त्यो अपर्च्युनिटी जस्तै अनलाइन क्रिएट भइदिएको भए कति गुणा बजार बढ्थ्यो, सबै खपत हुन्थ्यो होइन। अब यो के भन्दाखेरि जुन एउटा अब इन्सुरेन्सको पनि पुँजीहरू बढ्दै गयो होइन, पेड अप क्यापिटल सबैको बढिरहेछ, बढ्दाखेरि अनि नयाँ इन्सुरेन्स कम्पनीहरू पनि आए, लाइफ नन लाइफ इन्सुरेन्सहरू पर्मिसन पाए 16-17 यो सबै पाउँदाखेरि अनि त्यसपछि अहिले धेरै राइट बोनस त केही छैन, बोनस पनि आयो त्यसले पनि पुँजी बढायो अनि एफपिओहरू पनि आयो, यसले गर्दाखेरि के भने त्यो पैसाहरू अनि आइपिओहरू पनि धेरै आइरहेछ, अहिले नयाँ नयाँ कम्पनीहरू पनि आइरहेछन्, हामी कहाँ त्यो लिमिटेड मार्केट छ नि। अब यो बढाउने हो भने एनआरएनलाई भित्राउनु पर्यो, अनलाइन सिस्टम गरेर हाम्रो अधिराज्यभरि यो सबै नेपाली दाजुभाइहरूले लगानी गर्ने अपर्च्युनिटी दिनु पर्यो, त्यो बाहेक हाम्रो खाडी कन्ट्रीहरूमा गल्फ कन्ट्रिज हाम्रो 50 लाख जति दाजुभाइहरू छन् उनीहरूसँग पनि 5-10 लाख 20 लाख रुपियाँ लिएर बसिरहेछन्, उनीहरू पनि लगानी गर्न चाहिरहेछन्, हाम्रो उहाँहरूसँग पनि टक कुराहरू भइरहेछ, सेयरिङहरू भइरहेछ, दे आर भेरी मच इन्ट्रेस्टेड इन टु इन्भेस्टिङ इन नेपाल होइन, उनीहरू धेरै इन्ट्रेस्टेड छन्। तर के भन्दाखेरि उनीहरूले इन्भेस्टमेन्ट गर्नले ब्रोकरको स्टेसनमा त जान सक्दैन, उनीहरू त्यहाँ भएर ब्याङ्क थ्रु गर्न चाहन्छन्, ब्याङ्क थ्रु गर्नले ब्याङ्कले लाइसेन्स पाएको छैन, त्यस कारणले यो नियामक संघहरू छन् सेबोन नेप्से राष्ट्र ब्याङ्क बिमा समितिहरू उहाँहरूमा समन्वय गरेर अनि अर्थ मन्त्रालयसँग समन्वय गरेर उहाँहरूले चाहिँ के गर्नुपर्ने भन्दाखेरि पुँजी बजारलाई नामै सेन्सिटिभ हो, यसलाई अरू कन्ट्रीमा के हुन्छ भने बोल्नुभन्दा पहिला गर्छन् अनि बोल्छन् अथवा आज बोल्छन् भोलि पर्सिसम्म गरिदिन्छन् उनीहरूले, हामी कहाँ आज बोल्छन् 2-2 वर्ष 3-3 वर्षसम्म हुँदैन, हाम्रो यो दुर्भाग्य छ कि यहाँ पुँजी बजारमा। पूर्व अध्यक्षज्यूले फतेबहादुर केसीज्यूले होइन अलि रिटायर हुनुभयो सर, उहाँ राम्रो मान्छे हो उहाँ, तर उहाँले बोल्नुभयो के भन्दाखेरि लाइफ इन्सुरेन्सको 500 नन लाइफको 400 गर्छु भनेर भन्नुभयो, तर उहाँ चाहिँ आफ्नो कार्यकाल भित्र गर्न सक्नु भएन। हामी डेलिगेसन पनि गयौँ, हामी मैले त्यहाँ गएर आफ्नै हातले उहाँले ब्रिफिङ गरेँ, सर यो त भएन, तपाईँले भनेर तपाईँले जुन एउटा ढुवाङ फुक्नुभयो, बोल्नुभयो तपाईँले मिडियामा, सबै नेपाल अधिराज्यभरि त्यो आयो, सबै पेपरले कभर गर्यो, अब तपाईँले पुँजी गर्नु भए नहुँदाखेरि सेयर लगानीकर्ताहरू त त्यो पुँजी बढ्छ भनेर लगानी गरे, महँगो महँगोमा लगानी गर्दै गए, अब तपाईँले त्यो नगर्दाखेरि त फँसे नि उनीहरू होइन, पुँजी लगानीकर्ताहरूको के दोष छ यसमा, तपाईँहरूको कारणले गर्दाखेरि हामीलाई धेरै गाह्रो भइरहेछ, या त नबोल्नुहोस् या बोलेपछि गरिदिनुहोस्। अनि उहाँहरूको भनाइ के थियो भने त्यो बिमा समितिमा के रहेछ भने बोर्ड रहेछ, बोर्डमा टाउके टाउकेहरू अब त्यो सचिव होइन मुख्य सचिवहरू को को बस्ने रहेछन् त्यहाँ होइन, बसेर डिसिजन लिने रहेछ उहाँहरू, त्यो मिटिङै नहुने, विभिन्न मन्त्रालयको र विभिन्न त्यो त्यसको सचिवहरू बसेर बिमा समितिहरूको अब जिएमहरू बसेर सबैले डिसिजन लिनुपर्ने, त्यो डिसिजन लिन सक्नु भएन उहाँहरूले, मिटिङै नबस्ने, अनि उहाँको कार्यकाल पनि सक्यो, 400-500 करोडको के भयो, नयाँ जिएम आउनुभयो उहाँले 200-100 करोडमा झारिदिनुभयो, झार्दाखेरि यसको मार कसले पर्यो, लगानीकर्ताहरूले पर्यो, लगानीकर्ताहरूमा यसो त नकारात्मक डाइरेक्ट प्रभाव पर्यो यो। अब यस्तो यस्तो विभिन्न कुराहरू, जस्तै अब पहिला चाहिँ सेबोनले अब कालोधन भन्थ्यो, सेबोनले नै फुक्थ्यो, ऊ त नियामक हो, नियामकले यो कालोधन बोल्ने फुक्ने र कारवाही गर्ने त अर्को निकाय छ, उहाँको काम यो होइन, सम्पत्ति शुद्धिकरण छ, उहाँले गर्नुपर्ने कामै होइन यो। तर उहाँ बोल्दाखेरि त्यो बेला धेरै आत्तिए बजार भाउ, त्यो एक दिनमा 88 पोइन्ट घटाइदियो होइन, अनि त्यो बेला पनि मैले एउटा आर्टिकल लेखेँ होइन, धन भनेको धन हो, न कालो हुन्छ न सेतो हुन्छ, धन भनेको लक्ष्मीजी होइन, स्रोतको कुरा मात्र हो, त्यो स्रोत चाहिँ खोज्ने सम्पत्ति शुद्धिकरणको अधिकार छ, न कि सेबोनको। सेबोनले पुँजी बजारलाई स्थिर बनाउने, राम्रो बनाउने, व्यवस्थित बनाउने उहाँको काम हो, त्यसमा हामी हाते मालो, उहाँहरू हाम्रो नियामक हो, हाम्रो अभिभावक, हाम्रो बुवामा जस्तै हो उहाँहरू, उहाँहरूसँग हातो मालो भनेर 24 घन्टा हामी काम गर्न तयार छौँ। तर उहाँहरूको कहिले काहीँ के हुन्छ थाहा छैन, उहाँहरू अब यस्तो यस्तो कुराहरू निकालिदिनुहुन्छ, एकपल्ट फेरि निकालिदिनु 10 लाख चेकको कुरा निकालिदिनु भयो, 10 लाख चेकको पनि त कुरा पहिलादेखि चलिआएको हो, बाबा सिमसिम बाजे पालोको चलेको कुरा हो त्यो होइन, त्यसको पनि अख्तियार के अरे हाम्रो यो सम्पत्ति शुद्धिकरणहरू छन् उनीहरूले गर्ने हो, न कि यो हाम्रो सेबोनले गर्ने हो। अब यो कुराहरू यस्तो टाइम टाइममा हुन्छ, सेबोनले एउटा नियामकले नि अथवा नेप्सेलले नि केही नराम्रो बोलिदियो भने होइन, अथवा बिमा समितिले यो जुन मैले भनिरहेछु होइन, यो कुराहरू बोलिदिँदाखेरि अनि कहिलेकाहीँ राष्ट्र ब्याङ्कबाट पनि के अब 2-4 वर्ष हुने कुरा अहिले नि बोलिदिन्छन् पछि हुने कुराहरू, त्यो कुराले के हुन्छ, नकारात्मक प्रभाव पर्छ बजारमा। पुँजी बजार भनेको हामीले अन्तर्राष्ट्रिय बजारसँग हामीले सिक्नुपर्छ के, सिक्नुपर्छ कसरी भन्दाखेरि, बाहिर यो पुँजी बजार भनेको साह्रै सेन्सिटिभ होइन, साह्रै सेन्सिटिभ, एउटा सानो कुराले प्रभाव पारेको हुन्छ, स्थानीय होस्, अब नेपालमा त अन्तर्राष्ट्रिय कुराले धेरै प्रभाव पार्दैन, तर स्थानीय कुराहरूले, यो पोलिटिकल कुराहरूले भयो होइन, पोलिटिकल उथलपुथलले भयो, यो पोलिटिकल ध्रुवीकरण धेरै ठुलो कुराहरू भइरहेछ अहिले, पहिला जस्तो पोलिटिकल ध्रुवीकरण जुन चार पाँच वर्ष यो राजनीतिक विश्लेषकहरूले घोषणा गरेको कुरा हो, एक्चुली मैले टिभी प्रोग्राममा हेर्दाखेरि ध्रुवीकरण हुन्छ भनेर कुरा थियो त्यो बेला, आज सत्य भएर गइरहेछ होइन। मलाई पनि यसमा मेरो आफ्नो व्यक्तिगत विचार हेर्ने भने म आइएम भेरी ह्याप्पी ध्रुवीकरण भइरहेछ, यसले क्षणिक प्रभाव पार्छ पुँजी बजारमा, लङ टर्म चाहिँ यसको राम्रो इफेक्ट हुन्छ। त्यसैले म साथीभाइहरूले के भन्छु भने पुँजी बजारमा हामी आउँदाखेरि सकेसम्म लङ टर्मको प्लान गरेर आउँ, क्षणिक एउटा छिर्छौँ र छिर्ने बित्तिकै नाफा हुन्छ भनेर एन्टिसिपेसन गऱ्यो भने एक्सिडेन्ट हुनसक्छ, सस्तोमा बेच्नुपर्ने हुनसक्छ, तपाईँहरूको पैसा हार्ड अर्न मनी हो, तपाईँले नोकरी गरेर पैसा लिएर आएको पेन्सनको पैसा, गृहिणीहरूले घरबाट अलिअलि बचाएको पैसा, स्टुडेन्टहरूले अलिकति आफ्नो पकेट खर्च बचाएको पैसाहरू होइन, पेन्सनको पैसाहरू, प्रोभिडेन्ट फन्डको पैसाहरू, ब्याङ्कमा आफ्नो घर जग्गा खेत धितो राखेर लिएर आएको पैसाहरू धेरै छ यहाँ होइन, त्यो लगानीकर्ताहरू मारमा पर्छन्। र पुँजी बजार घट्दाखेरि हामीले एउटा के विचार गरौँ भने बजारमा धेरै के होला हुन्छ भने सानो लगानीकर्ता मर्यो, ठूलो लगानीकर्ताहरूले मात्र चलखेल गर्यो भन्दाखेरि यो कदापि होइन, केही लगा ठूलो लगानीकर्ताहरू बदमासी गर्छन्, तर त्यो केही लगानीकर्ताहरूले गर्दाखेरि ठूलो लगानीकर्ता सबैले त्यो हामीले जेनरलाइज गर्नु हुँदैन, किन ठूलो लगानीकर्ता सानो लगानीकर्ताहरूलाई सानो मार पऱ्यो भने त ठूलो लगानीकर्ताले ठूलै मार पऱ्यो नि पुँजी बजार भाव घट्दाखेरि होइन। त्यस कारणले सानो लगानीकर्ताहरूले सानो मार परे तापनि उनीहरूको बिचराहरू सानो पुँजी हुन्छ त्यो लगाएको हुन्छ, उनीहरू धेरै गाह्रो हुन्छ होइन। त्यस कारणले हामीले चाहिँ सानो लगानीकर्ता नयाँ लगानीकर्ताप्रति सिम्प्याथी छ, उहाँहरूलाई चाहिँ हामी बारम्बार के भन्छौँ भने तपाईँ आउनुहोस् एउटा शान्त स्वभाव भएर, एउटा डिसिप्लिन लगानीकर्ता भएर, स्ट्रङ र डिटर्मिनेसन भएर आउनुहोस् तपाईँ पुँजी बजारमा, राम्रो कम्पनी छान्नुहोस्, राम्रो कम्पनी फन्डामेन्टली स्ट्रङ, विगतको वर्षदेखि उसले बोनस दिइरहेछ के दिइरहेछ, म्यानेजमेन्टमा को छन् होइन, ट्र्याक हिस्ट्रीहरू के छ त्यसको, र त्यसको अर्निङ पर सेयर के छ, पेड अप क्यापिटल कति छ, डिपोजिट कति छ, लोन्स एन्ड एडभान्स कति छ, इपिएस अर्निङ पर सेयर कति छ, एनपिएल नन पर्फर्मिङ लोन कति छ, पी रेसियो कति छ, यो टेक्निकल कुराहरू छन्, त्यो अलिकति स्टडी गरेर पनि, आजभोलि त तपाईँको टेक्निकल एनालाइसिस स्टडी पनि गर्न पाइन्छ, फन्डामेन्टल स्टडी पनि गर्न पाइन्छ, बजारमा आफूभन्दा सिनियर लगानीकर्ताहरूसँग गएर सोधपुछ गरेर फन्डामेन्टली स्ट्रङ कम्पनीमा जो बजार भाव घट्यो बढ्यो तापनि त्यसले तपाईँले वर्षको लास्टमा आफूले कमाएबाट तपाईँले दिन्छ, उसले लाभांश दिन्छ बोनसको रूपमा, क्यासको रूपमा होइन, सेयरको रूपमा, त्यो कम्पनीमा इन्भेस्टमेन्ट गर्नुहोस्। जे पायो त्यो कम्पनीमा, बजारमा बढ्छ यो एन्टिसिपेसन, यो त सेयर बढ्छ भनेर किन्यो भने त्यसको फन्डामेन्टली स्ट्रङ छैन भने त्यो सेयर के गरी क्रास भयो भने सबभन्दा बढी मार पर्ने त्यसैमा हो, किनभने त्यो बेच्न पाउँदैन, धेरै घट्यो बेच्न पाउँदैन, कम्पनीले राम्रो काम गरेछ भने लाभांश दिँदैन भन्दाखेरि लगानीकर्ताहरू मारमा परे। त्यसैले म के भन्छु भने हामी लगानी गर्दाखेरि जहिले पनि धेरै सेन्सिटिभ, हाम्रो पुँजी हो, हार्ड अर्न मनी हो, उहाँहरूको जुन लगानीहरू गर्छन् एक लाख गरोस्, पाँच लाख गरोस्, दस लाख गरोस्, उहाँहरू चाहिँ हाम्रो पुँजी बजारको हाम्रो परिवार हो उहाँहरू होइन, हामी चाहिँ वेलकम गर्छौँ, तर वेलकम गर्दाखेरि साथसाथै हामी उहाँहरूले कसन पनि कसस पनि गर्छौँ, उहाँहरूलाई हामीले भन्छौँ तपाईँहरू एकदम सावधान हुनुहोस्, सावधान भएर एकदम दिमाग लगाएर मेहनत गरेर बुझेर मात्र लगानी गर्नुहोस्। पुँजी बजारमा लगाएर एकपल्ट भागिदियो भने तपाईँ कहिले पनि फर्कनुहुन्न, तपाईँको पैसा चाहिँ डुब्छ होइन, राम्रो हुँदैन। हाम्रो चाहना के छ भने पुँजी बजारमा आउँदाखेरि पहिला आजभन्दा पाँच सात वर्ष अगाडि हेर्ने भने फन्डामेन्टल स्टडी गर्ने मान्छे थिएन, टेक्निकल स्टडी गर्ने मान्छेहरू थिएन, अहिले त सबै छ। त्यसैले मैले अहिले के भनिरहेको छु, गएको दुई वर्ष र आउने दुई वर्ष पुँजी बजारको लागि गोल्डन इरा हो, स्वर्णिम युग हो यो। त्यसैले गएको दुई वर्षमा कति सुधार भयो हेर्नुहोस् त होइन, र आउने दुई वर्षमा तपाईँको जस्तै अनलाइनको कुराहरू भइरहेछ, एनआरएन भित्राउने कुरा भइरहेछ, कमिसन घटाउने कुराहरू भइरहेछ, त्यसपछि कमर्सियल ब्याङ्कले ब्रोकरको लाइसेन्स दिने कुराहरू भइरहेछ, अधिराज्यभरि काम गराउने कुराहरू भइरहेछ, मेन कुरा यो हो। यो बाहेक तपाईँको होइन, अब यो अनलाइन हुने बित्तिकै मैले अघि नै भने होइन, तपाईँको अनलाइन हुने बित्तिकै ब्याङ्कलाई लाइसेन्स दिने बित्तिकै नेपाल अधिराज्यभरिको, इन्डिया, चाइना, अरू कन्ट्रीमा जस्तै नेपाल अधिराज्यभरिको हरेक ठाउँमा म जुम्लामा बसेर किन इन्भेस्टमेन्ट नगर्ने, मैले सोलोखुम्बुमा बसेर मैले किन इन्भेस्टमेन्ट गर्न नपाउने, मैले त्यहाँ वीरगन्जमा अथवा तपाईँको यो नवलपरासीमा बसेर म किन इन्भेस्टमेन्ट नगर्न पाउने, म मात्र सानियामाको छोरा हो र म पनि नेपाली हो, मेरो पनि अधिकार छ, म गर्न पाऊँ, मेरो चाहिँ बैङ्कहरूसँग के भन्छ सेबुन नेप्से राष्ट्र ब्याङ्क होइन फिनान्स मिनिस्ट्री र हाम्रो यो बिमा समितिहरूसँग उहाँहरूसँग यो हार्दिक माग छ कि तपाईँहरू यसलाई यथाशीघ्र सुधारको काम गर्नुहोस्, नलम्ब्याउनुहोस्, यसलाई अन्तर्राष्ट्रिय लेभलको एउटा पुँजी बजार बनाउनुहोस्। यसले के हुन्छ भन्दाखेरि पुँजी बजार हाम्रो अन्तर्राष्ट्रिय लेभलमा पुग्छ, पुगेपछि के हुन्छ भन्दाखेरि त्यहाँ चलखेलको काम धेरै कम हुन्छ, तपाईँको बुद्धि बलले भ्याए अनुसार काम गर्नुहोस् होइन, चलखेल काम किनभने त्यो अन्तर्राष्ट्रिय लेभलले यसो धेरै बारहरू भयो र चलखेल कति कतिले गर्ने कसले गर्ने त्यो चलखेल, दुई चारजना गएर सानो पुँजीले गरेर इन्भेस्ट त्यो चलखेल गर्न सकिँदैन। त्यसकारणले पुँजी बजारमा सुधारको कार्यक्रम जुन अहिले भइरहेछ, नेपाल हो डेभलपिङ कन्ट्रिज अथवा लिस्ट डेभलपिङ कन्ट्रिज हो, पोलिटिकल डिस्टर्बेन्सहरू छ, हामी अहिले ट्रान्जिसनल पिरियडमा छौँ, एउटै सरकार चाहिँ एक एक वर्षमा प्रधानमन्त्री चेन्ज हुन्छ, यहाँ पोलिटिकल स्ट्याबिलिटी छैन, त्यसकारणले पुँजी बजारलाई हामीले चाहेको कुराहरू पाउन सके छैन, बजार त्यसकारणले स्थिर भइरहेको छैन। तैपनि हामीले हेर्ने भने 1175 पुगेको बजार 292 झरेर 1881 पुगेर अहिले पनि 1500 छ, 1500 हारिमा छ, भन्दाखेरि तपाईँ कति उथलपुथल भयो र कति त्यो भयो यसको के इन्डिकेसन गराइरहेछ भने माथि गइरहेछ। यो हामीले आज लगानी गर्ने हो भने 10 वर्ष 5 वर्ष पछि त्यही पुँजी हाम्रो 20 गुणा बढ्छ होइन। जस्तै तपाईँको एक्जाम्पल दिउँ, 1985 राकेश झुन्झुनवालाले इन्डियाको चार्टर अकाउन्टेन्ट 5,000 रुपियाँ आफ्नो बुवासँग लोन लिएर पुँजी बजारमा काम गर्नुभयो, आज उहाँसँग $1 बिलियन भन्दा बढीको होइन 1 खर्ब भन्दा बढीको उहाँसँग सेयर छ, उहाँले त्यो सेयर किनबेच त गर्नुभयो तर धेरै जसो सेयर उहाँले राम्रो कम्पनीको सेयर होल्ड गर्नुभयो, त्यही सेयर त्यो बेला इन्डियामा बोनस राइट आएकै हो, सुधारको कार्यक्रम भएकै हो, इन्डियामा पनि अनलाइन सिस्टम सुरुदेखि भएको त होइन नि, बिस्तार आएको हो होइन। त्यस कारणले सुधारको कार्यक्रम इन्डियामा पनि भएर आज त्यहाँको सेयर बजार त्यो इन्डेक्स त्यहाँको 31,000 छ होइन, हामी कहाँ त 1500 छ। हाम्रो यो साउथ एसियन कन्ट्रिजमा हेर्ने सबभन्दा कम त हाम्रो इन्डेक्स त हाम्रै हो, त्यस कारणले यो बढ्ने राम्रो कुराहरू छ, हामीले त्यस्तो आतिन हुँदैन होइन। पुँजी बजार घट्नु बढ्नु फेरि घट्नु भनेको ब्युटी हो होइन, र यो ब्लेसिङ पनि हो, पुँजी बजार घट्नु बढ्नु भने ब्लेसिङ पनि हो, र तपाईँको एक नासको भयो भने त्यो मरेको मान्छेको इसिजी गरे बराबरै हो नि होइन, के फरक पाउँछ र। तर के भन्दाखेरि त्यो तलमाथि हुँदाखेरि नि राम्रो जान्ने मान्छेले त्यहीँ कमाउँछ होइन, तर त्यो पुँजी बजारमा स्थिर भएर लाग्नु पर्यो, दिमाग लगाउनु पर्यो, बुझ्नु पर्यो, त्यसलाई रियलमा पेसा बनाउनु पर्यो। यो पार्ट टाइम जब हो, म 1 घन्टा हप्तामा 1 जान्छु अथवा 15 यो गर्छु बुझ्दै नबुझिकन फ्यालिदिने बित्तिकै पैसा मैले कमाइ भइहाल्छ, जुवाको घर भन्नेहरू पनि छन्। यो जुवाको घर पनि होइन, केही पनि होइन, यो संसारभरि प्रोडक्टिभ सेक्टर हो। कुनै पनि कन्ट्रीको तपाईँले ब्याकबोन मिरर अथवा डेभलपमेन्ट हेर्ने हो भने, स्पाइनल कर्ड हेर्ने भने त्यहाँको पुँजी बजार हेर्ने पुग्छ, चाहे इन्डिया चाहे चाइना जापान युके अमेरिका हेर्नुहोस्, जुनसुकै कन्ट्रीको तपाईँले पुँजी बजार हेऱ्यो भने त्यो कन्ट्रीको डेभलपमेन्ट कति छ भने थाहा हुन्छ। त्यसकारण नेपालमा अहिले 200 कम्पनीहरू छन्, रियल त्यसमा काम गर्ने कम्पनीहरू छिरे छैनन्, आउँछन् बिस्तार। अब इन्डियामा तपाईँ रियल सेक्टरको कम्पनीहरू धेरै छन्, अब सबै सेक्टरको कम्पनीहरू त्यहाँ छ, हामी कहाँ रियल ब्याङ्क छन्, इन्सुरेन्स छ होइन, त्यसपछि अलि हाइड्रो छ, होटल छ, त्यसपछि यो हाम्रो फिनान्स कम्पनीहरू छ, अलिकति तपाईँको माइक्रो फिनान्सहरू छ, डेभलपमेन्ट ब्याङ्कहरू छ होइन, यिनीहरू हो, धेरै छैन, 8 कि 9 सेक्टर हामी कहाँ छ।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका एफएम स्टेशनहरूबाट कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। बुधबारको बदलिन्दो नेपाल आर्थिक विशेष, र आज हामी नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारज्यूसँग कुराकानी गरिरहेका छौं। उहाँ लगानीकर्ता संघमा सल्लाहकार भएर समेत काम गरिसक्नु भएको छ। यति बेला खास गरी बजार उक्लनु पर्ने हो पुँजी बजारमा, तर ओह्रालो झरिरहेकाले हामी यस विषयमा पुँजी बजार ओह्रालो लाग्नुका कारणहरू खोजिरहेका छौं उहाँसँग, र यसभन्दा अगाडि हामीले थुप्रै विषयमा चर्चा गर्यौं। यहाँले कुराकानीको सिलसिलामा ब्याङ्कको ब्याजको कुरा पनि निकाल्नुभयो, ब्याङ्कको ब्याज र शेयर बजारको सम्बन्ध कस्तो हुन्छ?
यो कस्तो छ भने हामी एउटा जोक नै गर्छौँ, ब्याङ्कको ब्याज गढ्यो भने शेयर बजार घट्छ, शेयर बजार बढेको टाइममा ब्याङ्कको ब्याज घटेको हुन्छ होइन, ठ्याक्कैले भइरहेछ। 1175 हुँदाखेरि पनि के हो भने 7-8% बढ्दै गएर 17-18% पुग्यो इन्ट्रेस्ट। त्यसले ठ्याक्कै नेगेटिभ इफेक्ट पार्यो, किनभने 17-18% तिरेर पुँजी बजारमा काम गर्ने मान्छेहरू चाहिँ अलिकति विचार गर्छन् कि अब अहिले यो जब तपाईँको 1881 पुग्यो त्यो बेला 7-8% हामीले पाइरहेको थियौँ, अहिले आएर तपाईँको अचानक लिक्विडिटी कम भयो भनेर, लिक्विडिटी क्रन्च भयो, बजारमा पैसा भएन भनेर ब्याङ्कहरूले अनौठो तरिकाले उनीहरूले एकत्रित भएर नि गरे जस्तो लाग्छ मलाई, त यो युनियन बाजी गरेर जस्तै लाग्छ मलाई। उनीहरूले चाहिँ तपाईँको 14-15% ब्याज पुर्याइदिए, 7-8% पाउने ब्याज 14-15% पुर्याउने बित्तिकै तपाईँको डबल ब्याज तिर्ने बित्तिकै के भइदियो भन्दाखेरि, एक त यो पुँजी बजारमा तपाईँको यो ब्याङ्किङ सेक्टरको 200 करोडको 800 करोड भयो, राइट बोनस र एपिओ आइपिओहरूको सबै बाढी आयो होइन, त्यहाँ पनि लगाउनु पर्यो। यतातिर के भइदियो भन्दाखेरि तपाईँको ब्याज बढ्दै गयो, र कस्तो भइदियो भन्दाखेरि त्यो पुँजी बजारमा तपाईँको जति सेयर बढ्यो, अब 200 करोडको 800 करोड होइन 600 करोड बढ्यो, 600 करोड × 28 ब्याङ्क छ, गर्ने बित्तिकै अरबौँ रुपियाँ बढ्यो, अरबौँ रुपियाँ बढ्यो, कति अरब रुपियाँ बढ्यो, त्यो सबै आखिरमा यही नेपालबाट त आउने त हो नि होइन, त्यो हाम्रो लगानीकर्ताहरूबाटै त आउनेहरू हो नि। अब त्यो जाने भन्दाखेरि त्यो ब्याङ्क सेक्टरबाट हामीले लोन पनि लिनु पर्यो, सबै गर्नु पर्यो, त्यही बिचमा यो बजार के अरे इन्ट्रेस्ट रेटहरू बढाइदिँदाखेरि के भयो भने नकारात्मक असर यसको डेफिनेटली परेको हो। र अहिले फेरि के लाग्छ भने मलाई अहिले जुन त्यो स्थान तपाईँले अघि कुरा गर्नुभयो भने स्थानीय निकायको चुनावहरू भयो, मेयर उपमेयरहरू भए, वडा अध्यक्षहरू भए, सदस्यहरू भए, अब स्थानीय निकायले पावर पायो, हाम्रो फेडरलिजमको अहिले मेन कुराहरू छ, गणतन्त्रको अहिले आउन देखियो, म देखिरहेछु, म पनि यसमा लागिरहेछु होइन, साथीहरू भाइहरू छन्, एकदम राम्रो पोजिटिभ कुराहरू भइरहेछ। यसले के हुन्छ भने स्थानीय निकायमा उहाँहरूले मजाले खर्च गर्छन्, जुन 19-20 वर्षदेखि ढ्यामै रोके थियो, अब यो सबै पैसा के हुन्छ भने पुँजी बजारमा आउँछ, ब्याङ्किङ सेक्टरबाट आउने बित्तिकै ब्याङ्कको लिक्विडिटी धेरै मजाले इज हुन्छ, सजिलो हुन्छ, लिक्विडिटी क्रन्च जुन थियो हटेर जान्छ, यसले गरेर बजार यो ब्याङ्किङ सेक्टरको हामी विभिन्न मान्छेहरूसँग रेस्पोन्सिबल मान्छेहरूसँग हाम्रो कुराहरू भइरहेछ। यो तपाईँको अब यो श्रावण मसान्त होइन आश्विन मसान्त सकिन लायो, आश्विन मसान्त सकिने बित्तिकै 1-2% 3%सम्म ब्याज घट्दै जान्छ। यो
हो अहिले यति बेला ब्याङ्कको तरलता बढेकाले राष्ट्र ब्याङ्कले प्रशोधन गरेको खबर पनि हामीले पाएका छौँ। अब तरलता बढेपछि ब्याङ्कहरूले ब्याजदर पनि घटाउन थालेका छन्, के उसो भए अब सेयर बजार फेरि उकालो लाग्छ?
अवश्य यो तपाईँको अनलाइनको काम पनि एकदम मजाले भइरहेछ, हामी अनलाइनको कम्पनी वाईको कम्पनी योमरी कम्पनी उहाँहरूसँग पनि हामी टचमा छौँ, उहाँहरूसँग दिनरात हाम्रो कुरा भइरहेछ, त्यो काम मजाले डेभलपमेन्ट भइरहेछ, 1.5-2 महिना लेट होला, त्योभन्दा बढी हुँदैन, त्यो मजाले काम भइरहेछ त्यहाँ, किनभने नेप्सेले पावर दिइसकेछ, उहाँहरूले पैसा टाइम टाइममा दिइरहेछ, उनीहरूले काम गरिरहेछन्। हामी हाम्रो 28 गतेको हाम्रो नेपाल इन्भेस्टर फोरमको एजिएम भइसकेपछि हामी चाहिँ इन्भेस्टर फोरमबाट पनि हामी भिजिट गर्छौँ नेप्सेमा सेबोनमा, अनि यो हाम्रो अनलाइन जसले बनाइरहेछन् वाईको कम्पनीहरू उहाँको मेन मान्छेहरूसँग हामी बसेर यस विषयमा कुरा गर्छौँ। तर म तपाईँले यो भन्नुहुन्छ व्यक्तिगत रूपमा उहाँसँग सम्पर्कमा छु, म राम्रो काम भइरहेछ। अर्को तपाईँको पुँजी बजारको जुन कुराहरू आयो नि घट्ने बित्तिकै यसको पोजिटिभ प्रभाव भइहाल्छ, अनलाइनको कुराहरू अनलाइनको मात्र पोजिटिभ कुराहरू बजारमा आयो भने बजारले धेरै इफेक्ट पार्छ, किनभने अनलाइन आउने बित्तिकै तपाईँको 100-200 पोइन्ट बढ्नु यताउता भनेको मामुली कुराहरू हो होइन, त्यो ठुलो कुरा होइन। अनलाइन आउने बित्तिकै के हुन्छ भन्दाखेरि यो टेस्टेड ट्रस्टेड क्रस बोर्डर प्र्याक्टिसहरू र यसमा तपाईँको आफ्नो घरमा बसेर काम गर्न सक्नुहुन्छ, त्यहीँ जानुपर्छ भन्ने छैन, चलफेलहरू धेरै कम हुन्छ, पोजिटिभ कुराहरू धेरै आउँछ। पुँजी बजार भनेको सेन्सिटिभ भएकोले पोजिटिभ कुरा आउने बित्तिकै र त्यो प्रत्यक्ष रूपमा देख्नुपर्छ, जस्तै अब 2-3 महिनादेखि ब्याज घट्छ तर घटेन अनि नेगेटिभ इफेक्ट पर्यो। अब अनलाइन आउँछ 2 महिना लेट भइरहेछ, तर 2 महिना लेट हो कि 3 महिना लेट हो कि 1 महिना लेट हो त्यो आउनु पर्यो होइन, त्यो थाहा हुनु पर्यो पुँजी बजारलाई। अब पुँजी बजारमा के छ भने खालि हावा गरिरहेछन्, पैसा गरिरहेछन्, 2 वर्ष आउँदैन, 1 वर्ष आउँदैन, 3 वर्ष आउँदैन, सानो लगानीकर्तामा त्यो एउटा डर त्रास पनि छ, धेरै मान्छेले त्यो तर्साइदिन्छन् अनि घटाएर किन्नेहरू पनि छन् होइन। यो चलखिल किन भइरहेछ, नियामकहरूले गरेर नै भइरहेछ, म त यो भन्छु, नियामकहरूले सेन्सिटिभ भएर उहाँहरूले राम्रो काम समयमा गरिदिएको भए यो पुँजी बजारमा संसारमा जहाँ पनि हुन्छ, तपाईँको यो ट्रान्जिसनल फेजमा राम्रो गरी काम भइदिएन अथवा काम अलिकति एक महिनाको काम एक वर्ष, एक वर्षको काम तीन वर्ष लगाएर गर्यो भने के हुन्छ भने त्यो बीचमा नकारात्मक तत्त्वले प्ले गर्न पाइहाल्छ, त्यो हामी काम पनि भइरहेछ। त्यस कारणले नियामक जीवहरूसँग हाम्रो के छ भने खास गरिकन सेभुन नेप्से, अब नेप्सेले जिएम पायो होइन, उहाँ नेप्सेको नयाँ जिएमले सेभुनसँग हातेमालो गरेर, पहिलाको नेप्सेको जिएम सेभुनसँग राम्रो त्यो थिएन, टक्राउ थियो उहाँहरूको, आपसमा टक्राउ भएकोले त्यसको मार कसलाई पर्ने भने सेभुन र नेप्सेको तकडार, उहाँहरूको तकडार मनमुटाव र एउटा ध्रुवीकरणले गर्दाखेरि पुँजी बजार डाइरेक्ट इफेक्ट पर्यो, सबै लाखौं लगानीकर्ताले असर पर्यो। त्यस कारणले हामी धेरै समय कुर्यौं कि नेप्सेको एउटा जिएम आओस् राम्रो र सेभुनसँग हातेमालो गरेर पुँजी बजारको लागि चाहिने के हो, उहाँहरूले आउने सबै थाहा छ उहाँहरूलाई के चाहिने हो, एउटा कमिसन खुरुको घटाएर साउथ एसियामा सबभन्दा महँगो कमिसन, वर्ल्डकै सबभन्दा महँगो कमिसन हो यो, त्यो एउटा घटाइदियो भने पुँजी बजारमा त्यसको धेरै सकारात्मक प्रभाव पर्छ। यसमा पनि म साथीहरूलाई के ब्रोकर साथीहरू के एउटा कमर्सियल ब्याङ्कले लाइसेन्स दिनुहोस् र पुँजी बजारमा ब्रोकरेज कमिसन कम गर्नुहोस् भने उहाँहरूले ज्वरो आउँछ यो ब्रोकरहरूलाई, किन भन्दाखेरि उहाँहरूको त्यसमा हामीले हस्तक्षेप गरे जस्तो। म के भन्छु भने ब्रोकरहरू अहिले 50 ब्रोकरले यो पुँजी 20 खर्बको मार्केट 11 लाख लगानीकर्ता डिमाटमा छन्, उनीहरूको मालिक उहाँहरू भइरहेछ होइन, उहाँहरूले चाहे मोनोपोली गरिरहेछन्, मोनोपोली युनियनबाजी र कार्टलिजम गरिरहेछन् उहाँहरूले, के हामीले 20 खर्बको मार्केट यत्रो नेपालको पुँजी बजार 50 ब्रोकरको हातमा मात्र दिएर राख्ने हो त, एक दिन ठूलो दुर्घटना हुन्छ, कमर्सियल ब्याङ्कले किन नदिने, ब्रोकर भनेको एउटा ठाउँमा बसेर, ऊ पुतली सडकमा छ भने पुतली सडकमा बसेर काम गर्छ, वीरगन्जमा छ भने वीरगन्जबाट मात्र काम गर्छ ऊ होइन, तर ब्याङ्क त 75 जिल्लामा काम गर्न, अब एनआइसीको 109 ब्रान्च भइसक्यो, 2020 भित्र उनीहरूले 300-400 ब्रान्च गर्ने कुराहरू उनीहरूको बोर्डबाट पास गरेछन्, 400 ब्रान्चले काम गर्न पाउँछ, त्यो राम्रो कि ब्रोकर एकजनालाई लाइसेन्स दिएको राम्रो?
हुन्छ उपाध्यक्षज्यू, यति बेला शेयर बजार ओह्रालो नलाग्नुपर्ने, शेयर बजार किन ओह्रालो लाग्यो भन्ने सन्दर्भमा खास गरी चर्चा गर्यौं र यहाँले अब सेभुन तथा नेप्सेले कसरी काम गर्नुपर्छ भन्ने सवालमा समेत सुझाउनुभयो र साना तथा नयाँ लगानीकर्ताहरूले ध्यान दिनुपर्ने कुराका बारेमा समेत यहाँले सल्लाह सुझाव दिनुभयो र यो समय र विचारका लागि नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष एवं लगानीकर्ता संघका सल्लाहकार समेत रहिसक्नुभएका छोटेलाल रौनियारज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, थ्याङ्क यू।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष एवं शेयर विश्लेषक छोटेलाल रौनियरसँग गरिएको कुराकानीसँगै हामी कार्यक्रम बदलिन्दो नेपालको अन्तिम चरणमा आइसक्यौं। अर्को हप्ता नयाँ आर्थिक विषयको साथ उपस्थित हुने नै छौं। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै कार्यक्रम बदलिन्दो नेपालबाट पिटिलोप्सन विदा हुन्छु। नमस्कार।